Thanks for watching. Don't forget to like, comment, share and subscribe to Mufti Tariq Masood, famous scholar.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون. اس پنکھے کا شور بہت ہے, اس کو بند کر دیں. ولا تكونوا كالذين نسوا الله فأنساهم أنفسهم أولئك هم الفاسقون. لا يستوي أصحاب النار وأصحاب الجنة, أصحاب الجنة هم الفائزون. رمضان کے بعد, کافی دنوں کے بعد بیان ہو رہا ہے. لوگوں کے الٹے سیدھے کمنٹس بھی سننے کو ملتے رہے, مفتی صاحب پتہ نہیں شارٹ ہو گئے کدھر چلے گئے. ایک صاحب نے کمنٹ کیے ہوئے تھے کہ ان کو اب گھومنے پھرنے کا شوق زیادہ ہو گیا ہے, بیانات کو کم فوکس کر رہے ہیں. کسی نے کہا کہ مفتی صاحب کو سوات کی طرف جاتے ہوئے دیکھا گیا ہے. مختلف اقوال ہیں, فتویٰ کس پر ہے یہ اللہ ہی بہتر جانے. جب فقہا کے مختلف اقوال ہوتے ہیں نا, تو ان میں سے ایک پہ فتویٰ دیا جاتا ہے, اس کو کہتے ہیں مفتا بھی قول, جس پہ فتویٰ دیا جا رہا ہے. قرآن مجید کی جو آیت میں نے پڑھی ہے, یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد. اے لوگوں جو ایمان لائے ہو, اتقوا اللہ, اللہ سے ڈرو. ولتنظر نفس, اور ہر شخص کو چاہیے کہ وہ یہ دیکھے, ما قدمت لی غد, کہ وہ کل کے لیے, غد کہتے ہیں عربی میں کل کو, آئندہ آنے والے کل کو, کہ وہ آئندہ آنے والی کل کے لیے کیا بھیج رہا ہے آگے. یہ بہت اہم آیت ہے. قرآن مجید کی تو ساری آیتیں ہی اہم ہیں, مگر یہ آیت بہت اہم ہے. اللہ نے بتایا, دیکھیے انسان کی فطرت ہے, جو اچھا آدمی ہوتا ہے, عقل مند آدمی ہوتا ہے, وہ آنے والی کل پر آج کو قربان کرتا ہے. آپ نے دیکھا ہوگا جو بچے اسکول نہیں جاتے, کھیل تماشوں میں وقت ضائع کرتے ہیں, انہیں والدین کیا نصیحت کرتے ہیں کہ ابھی کھیل کود میں ٹائم اگر ضائع کیا تو بیٹا کل تمہاری کیا ہو جائے گی, برباد. کہتے ہیں کہ نہیں کہتے, بول لو بھائی. اگر کہتے ہیں تو کہتے ہیں, کہنا چاہیے. اگر نہیں کہتے تو آج سے کہنا شروع کر دیں. جو سارے پیسے خرچ کر رہا ہو, جتنی ارننگ ہے اڑا دیتا ہو, تو لوگ اسے کہتے ہیں بھائی کل کے لیے کچھ بچا کے بھی رکھو. کل اگر جاب لیس ہو گئے, کل اگر کوئی بڑا خرچہ آ گیا, کوئی بیماری آ گئی, کوئی مصیبت آ گئی, تو تمہارے پاس تو کچھ ہے نہیں, کیا بھیک مانگو گے لوگوں سے؟ تو ٹھیک ہے, اچھا کھاؤ, اچھا پہنو, لیکن تھوڑا سا کچھ کل کے لیے بول لینا بھائی, بچا کے رکھو. مجھے پتا ہے جون کا مہینہ ہے 2019, گرمی بہت شدید پڑ رہی ہے کراچی میں، گرمی پنجاب میں بھی پڑتی ہے، لیکن یہ کوف نہیں ہوتی جیسے یہاں کی گرمی میں، عجیب سا حساب کتاب ہے. دو چار حضرات نے اے سی کے لارے رپے دیے تھے، اس کے بعد مارکیٹ سے شارٹ ہو گئے وہ لوگ. دو چار حضرات تھے جنہوں نے کہا تھا ہم آپ مسجد میں اے سی لگوا رہے ہیں، اس کے بعد سے وہ مارکیٹ میں شارٹ. دعا کریں اللہ ان کو مارکیٹ میں دوبارہ آنے کی توفیق عطا فرمائے. ٹھیک ہے، یہ چندے کا جدید اسٹائل ہے، ورنہ مولوی لوگ چندہ مانگتے ہیں تو لوگ بولتے ہیں یار یہ ہر وقت چندے مانگتے رہتے ہیں. تو اب مانگنا تو ضرورت ہے نا چندہ، مساجد کے جو مصارف ہیں وہ تو چندے سے ہی پورے ہوتے ہیں، گورنمنٹ تھوڑی پیسے دیتی ہے. تو ہم نے اس اسٹائل میں چندہ مانگا ہے کہ چندہ بھی مانگ لیا اور آپ کو پتہ بھی نہیں چلا، کیونکہ وہ پرانے والے مارکیٹ میں نہیں آئے تو بہت سے نئے لوگ آ جائیں گے جن کو اندازہ ہوگا اچھا مسجد میں اے سی کی ضرورت ہے ماشاءاللہ. تو یہ ایک اسٹائل ہوتا ہے. تو خیر میں یہ عرض کر رہا تھا کہ اگر کوئی شخص سارے پیسے اڑا دیتا ہو تو لوگ اسے کہتے ہیں کہ بھائی کل کے لیے کچھ بچا کے رکھو. آپ نے دیکھا ہوگا سائن بورڈ پہ اشتہار ہوتا ہے بینکوں کی طرف سے، روپیہ بچائیے کل کام آئے گا، لکھا ہوتا ہے نا روپیہ بچائیے کل کام آئے گا. تو کل کی فکر کرنا یہ عقل مند لوگوں کا کام ہے. کتنی فکر یہ بھی میں بتاتا ہوں، اس میں غلو جائز نہیں ہے. صحت کے حوالے سے بھی لوگ بات کرتے ہیں کہ بھائی ابھی تو کھا رہے ہو، برگر بھی کھا رہے ہو، پیپسی بھی پی رہے ہو، کوفتے بھی کھا رہے ہو، سب کچھ کھا رہے ہو، لیکن بیٹا کل یہ نکلے گا سارا، ابھی سے احتیاط کرو. کہتے ہیں نا بچوں کو کہا جاتا ہے دیسی گھی کھایا کرو، اس لیے کہ آج اگر گھی کھا کے جوان ہوئے تو کل بڑھاپے میں یہ گھی کیا ہوگا، کام آئے گا. ابھی اسے ڈالڈے پہ پلے تو بڑھاپا کیسے گزرے گا؟ کیا خیال ہے بھائی؟ ہمارے ایک دوست تھے قبلہ حکیم، اللہ تعالیٰ ان کی مغفرت فرمائے اگر انتقال ہو گیا. دوست تو نہیں عمر میں زیادہ تھے لیکن محلے میں رہتے تھے، حکیم تھے، بڑی باتیں کرتے تھے وہ. تو ایک نوجوان ان کے پاس آیا، بہت ہی باریک سا، 15-16 سال اس کی عمر تھی، بالکل ایسے، بلکہ 18 سال عمر تھی، ایسے باریک. ایک تو ہوتا ہے دبلا اور ایک ہوتا ہے باریک. وہ کچھ اللہ معاف فرمائے غلط کاریوں میں لگا ہوا تھا، ناجائز چیزوں میں، جس کی وجہ سے اپنی صحت کافی خراب کر لی تھی اس نے. تو وہ حکیم صاحب اس کو سمجھا رہے تھے کہ بیٹا جب جسم میں قوت ہونی چاہیے، طاقت ہونی چاہیے، اس وقت یہ حال ہے، تو جب بڑھاپا ہوگا، جب طاقت ویسے ہی جسم میں نہیں رہتی، اس وقت کیا ہوگا تمہارا؟ ہیں بھائی جوانی کے بعد کمزوری ہے نا، تو جب جوانی میں ہی کمزور ہو تو کمزوری میں کیا حال ہوگا؟ تو مجھے اس بات پر نا ایک قصہ یاد آیا کہ ایک صاحب نے ایک دوا ایجاد کی اور اشتہار کے لیے نا، مشہور کرنے کے لیے یہ میسج چلایا کہ ایسی دوا ہے کہ بڑھاپا کبھی نہیں آئے گا. دیکھیں اپنی چیز کو ایڈورٹائز کرنے کے لیے ایک اصول یہ ہے کہ آپ کوئی ایسا کام کریں جو دوسرا نہیں کر رہا، تو آپ کی بات مارکیٹ میں پھیل جائے گی. سب ایک طرف جا رہے ہیں تو آپ کوئی نیا فرقہ لانچ کریں، نئی نئی باتیں مارکیٹ میں لا کے پھینکتے رہیں آپ، تو آپ بہت جلدی مشہور ہو جائیں گے اور چند لوگ بھی آپ کے پیچھے چل پڑیں گے. تو وہ اس نے دوا کہا کہ ایسی دوا ہے کہ میں قرآن پہ ہاتھ رکھ کے قسم اٹھا سکتا ہوں کہ بڑھاپا قریب نہیں آئے گا. اب دنیا میں کون ایسا ہے جس کو بڑھاپے سے محبت ہو؟ ہر آدمی چاہتا ہے ہمیشہ جوان رہو. وہ بھیڑ لگ گئی اور وہ دوائیں مناسب ریٹ پر بیچ رہے ہیں، لوگ لے لے کے جا رہے ہیں. اب جو کھا رہا ہے بیمار ہو رہا ہے، جو کھا رہا ہے بیمار ہو رہا ہے. خیر انہوں نے ٹھیک ٹھاک نوٹ چھاپ لیے اور وہاں سے پتلی گلی سے نکل لیے. بعد میں کسی نے ان کو پکڑا، بولا آپ نے یہ دعویٰ کیا تھا ایسی دوا ہے کہ بڑھاپا نہیں آئے گا اور جو کھا رہا ہے وہ اس کی تو حالت خراب ہو رہی ہے. تو اس نے کہا بھائی جب جوانی میں ہی مر جائے گا تو بڑھاپا قریب، کیا خیال ہے بھائی؟ भाई जब जवानी में ही मर जाएगा तो बुढ़ापा करीब करीब भी नहीं आएगा, जवानी में मार देगी यह दवा उसको। तो वो हकीम साहब उस नौजवान को समझा रहे थे कि अभी तुम्हारा ये हाल है, वो बेचारे गलत कार्यों में नाजायज चीजों में लग लग के आजकल नौजवानों ने सेहतें बर्बाद की हुई हैं। तो वो उन्होंने कहा कि अभी ये हाल है तो बेटा बुढ़ापे में क्या होगा, यानी जाहिर है बुढ़ापा तो फिर आएगा ही नहीं, देख लें बेचारों की हालतें क्या क्या चल रही हैं, सेहतें ही खत्म हो गई हैं, कुछ वालदैन ने जुल्म किया औलाद के ऊपर, उनको उल्टी सीधी चीजें खिला खिला के, आज के बच्चे देसी घी नहीं खाते, उनको देसी घी से बदबू आती है, हालांकि देसी घी में अल्लाह ने खुशबू रखी है, उसकी खुशबू पे तो वो बिकता है, भैंस के दूध में गाय के दूध में अल्लाह ने खुशबू रखी है, वो खुशबू आजकल बच्चों को बदबू लग रही है, उल्टे दिमाग चल रहे हैं। खैर, तो अकलमंद वो समझा जाता है जो आज फिक्र करे कल की, ऐसा ही है ना। तो बच्चों को कहा जाता है बेटा आज खाओ, जो जवानी में खा लिया वो काम कब आएगा, बुढ़ापे, क्योंकि बुढ़ापे में नहीं खाया जाएगा फिर, और ज्यादा खाओगे तो नुकसान भी होगा, आज खा लिया तो काम कब आएगा, कल आएगा। तो इतनी बात तो पूरी दुनिया में सब मानते हैं, इस पर सारी दुनिया के अकलमंदों का इत्तेफाक है कि कल की फिक्र करना अकलमंद लोगों का काम है, और बेवकूफ आदमी आज ही सब कुछ हासिल कर लेता है, आइंदा आने वाले कल की फिक्र नहीं करता। लोग बेटियों की शादियां क्यों करते हैं, उनको पता है भाई हम मर जाएंगे तो ये अपने घर में रहेंगी तो इनका मुस्तकबिल महफूज, वरना किसी बाप का दिल नहीं करता कि बेटी को घर से बोलो भाई रुखसत। बेटों को निकालने में इतना मसला नहीं होता, निकल यहां से, कान से पकड़ के निकाल दो, थोड़ा सा टेढ़ा मेढ़ा चले ना, चमाट मारो, निकल यहां से। बेटी को से जो बाप को मोहब्बत होती है तो कोई बाप कभी नहीं चाहेगा मेरी बेटी घर से रुखसत हो, लेकिन ये कुर्बानी बाप देता है बच्ची के मुस्तकबिल के लिए, उसके फ्यूचर के लिए। तो दुनिया में हर शख्स, आपको औलाद चाहिए अपने फ्यूचर के लिए, हमेशा आप कमाते नहीं रहेंगे, हमेशा आपके हाथों में ताकत नहीं रहेगी, एक वक्त आएगा आप पे बुढ़ापा होगा, फिर आप पे मुख्तलिफ किस्म की बीमारियां हमला कर सकती हैं, तो इसमें सिर्फ आपकी औलाद है जो आपकी खिदमत करेगी, बाकी कोई भी आपकी खिदमत उस तरह से नहीं करेगा। वो किराए पर रख लेंगे आप किसी को, एक अलग बात है, वो दिल और जान से मोहब्बत के साथ खिदमत नहीं करेगा आपकी। तो प्लानिंग फ्यूचर की, मुस्तकबिल की प्लानिंग, मुस्तकबिल की प्लानिंग ये हर आदमी करता है और हर शख्स को करना चाहिए, सेहत की प्लानिंग भी होती है, मुआशी लिहाज से भी आप प्लानिंग करते हैं। लोग इंश्योरेंस क्यों करवाते हैं कि भाई आज अगर कल हम बीमार हो गए या कल गाड़ी में हादसा हो गया, मसला ना हो जाए, तो अगर से इंश्योरेंस नाजायज है, हराम है, वो तरीकाकार सही नहीं है, लेकिन फ्यूचर की प्लानिंग करना ये गलत बोलो भाई नहीं। यहां तक मैं अपनी बात समझा पाया हूं। अब मसला मुसलमान में और काफिर में बड़ा है। मुसलमान के यहां जो कल की डेफिनेशन है वो नहीं है जो काफिर के आए। बहुत मुश्किल है भाई। कल की जो डेफिनेशन है ना हमारे जो उर्फ में, वो 50-60 साल की जिंदगी को कल कहा जाता है। हालांकि ये बहुत छोटा कल है। इस कल के लिए जितनी तैयारी की जा रही है इतनी तैयारी की जरूरत नहीं है, क्योंकि ये जो कल है ना जिसके लिए आप तैयारी करते हो और 40 साल तक करते रहते हो, तो ये तैयारी में आपकी आधी से ज्यादा जिंदगी गुजरती है और उसका आउटपुट जो हासिल होता है उसके लिए आपके पास टाइम बोलो भाई बहुत थोड़ा होता है। अब यहां से मुश्किल बात शुरू हो गई। यहां से क्या शुरू हो गया, टेक्निकल मसले अब आना शुरू हो जाएंगे। देखो जो कल की तैयारी की जाती है वो कब तक की जाती है, अक्सर 40 साल तक तो फ्यूचर की प्लानिंग करते रहते हैं ना भाई। आप पहले पढ़ते हो, देखो 10 साल का बच्चा जो है ना, बच्चा 7 साल में जाता, बल्कि मेरा ख्याल है आजकल तो 4 साल स्कूल वालों का तो बस नहीं चलता। वो कहते हैं बच्चा पैदा हमारे स्कूल में आगे करो, फिर हम पढ़ाएंगे उसको। वो तो फीसें लेने के चक्कर में है ना। 7 साल से पहले बच्चे को स्कूल में दाखिल ना करें, खेलने कूदने दें उसको, उसकी जहनी ग्रोथ होने दें। लेकिन एक स्कूलिंग सिस्टम ऐसा मुसल्लत कर दिया गया है हमारे ऊपर, इतने इतने छोटे छोटे बच्चों को, जिनके बिचारों को माँ बाप की आंखों की ठंडक बनते घर में रहते। खैर ये फिर टॉपिक चेंज ना हो जाए कहीं। तो बच्चा स्कूल में जाके पैदा कर दिया आपने, माजरत के साथ, जो फ्यूचर में स्कूल आ रहे हैं उनमें यही होगा। बल्कि वो बच्चे की पैदाइश से पहले माँ बाप को पढ़ाने के लिए, कि आपके बच्चे के लिए पहले आपका पढ़ना भी जरूरी है, ठीक है ना, ताकि पैदा होते ही बच्चे को पढ़ी लिखी मां मिले। तो हमने माँ बाप के लिए भी एक सेंटर खोला हुआ है जिनके औलाद होने वाली है। वो उनका मकसद है पैसे खींचना, तो वो बहुत पहले से प्लानिंग करेंगे। तो बच्चे की प्लानिंग जो दुनिया की प्लानिंग है वो शुरू हो जाती है 3-4 साल में। आप उसका स्कूल में एडमिशन करा देते हो और भारी भरकम फीसें देना, भाई बोलने पर कोई पाबंदी नहीं है, भारी भरकम फीसें देना शुरू कर देते हैं आप। ये फ्यूचर की क्या हो रही है प्लानिंग। फिर बच्चा जनाब 15 साल में मैट्रिक करता है, अगर वो इंसान का बच्चा होगा, तमीज से चलता रहा होगा, वरना 20-20 साल लगा देगा कमबख्त से मैट्रिक। तो अगर वो वाकई शराफत से चलता रहा तो इंशाल्लाह 15 साल में क्या कर लेगा, मैट्रिक करके निकल आएगा वो। लेकिन अभी आपकी प्लानिंग खत्म, 15 साल उसने फ्यूचर के लिए, आने वाले कल के लिए कुर्बान कर दिए। 15 साल के बाद फिर वो 2 साल लगाएगा इंटर करने में। ये इंटर में जो टाइम लगा रहा है, सुबह शाम किताबें पढ़ रहा है, कोचिंग सेंटर भी जा रहा है, सुबह कॉलेज जा रहा है, ये आज के लिए कर रहा है या कल के लिए? बोलो भाई, कल के लिए। ये सारी कुर्बानी, सुबह सुबह उठेगा, नमाज के लिए उठे ना उठे, कॉलेज के लिए उठ जाएगा, जाएगा फिर पढ़ेगा, फिर इम्तिहानों में 2-2 महीने की अलग टेंशन। हमें याद है इम्तिहान के दिन कैसे होते हैं, एक अच्छी खासी टेंशन होती है इंसान पर। दरमियान में कुछ तफरी भी करेगा, सवात मर्दान चला जाएगा 1-2 महीने के लिए, लेकिन जो ज्यादातर टाइम है उसका वो टेंशन में गुजरेगा, एक फिक्र के रिजल्ट नहीं आया, पता नहीं नंबर कैसे आए। इंटर के बाद यानी ये कितने हो गए, 12 साल हो गए, और बच्चे की उम्र हो गई 17 साल। इंसान के बच्चे की बात कर रहा हूं, ये पहले बता दूं। 17 साल में वो क्या करता है, इंटर करेगा। अभी फ्यूचर की प्लानिंग जारी है। फिर उसके बाद वो बीकॉम करेगा या बीएससी करेगा या बीए करेगा, बैचलर बनेगा, फिर उसके बाद 4 साल यूनिवर्सिटी में गुजारेगा या कुछ भी करेगा। बहरहाल 18-20 साल उसके लग गए फ्यूचर की प्लानिंग। 20 साल के बाद जाके उसको ऐसी जॉब मिलती है जो अच्छी नहीं होती, लेकिन वो इसलिए उस जॉब को कबूल करता है कि इसके जरिए मुझे अच्छी जॉब फ्यूचर में, बोलो भाई, मिल सकती है। मुझे मुस्तकबिल में, ये मैं कुरान और हदीसी पर बयान कर रहा हूं, लोग कहते हैं कुरान हदीस, वो जो मैंने आयत पढ़ी है ना, कल की तैयारी करो, उस आयत का मतलब आपको समझा रहा हूं मैं। एक साहब मुझे कहने लगे, आपने पूरा बयान किया, कोई कुरान की आयत कोई हदीस। मैंने कहा पूरे बयान में कोई एक बात कुरान और सुन्नत के खिलाफ मिली है? एक आयत हो उसकी तशरीह में 1.5 घंटा लग जाए, ये ज्यादा बेहतर है कि दर्जनों आयतें हों और समझ में एक भी ना आए। तो तशरीह तो इंसान अपने ही अंदाज से करता है ना, क्या ख्याल है भाई? तो हर जमाने के लिहाज से उसकी तशरीह उसी जमाने के हिसाब से की जाएगी जिस जमाने में आप हैं। तो मैं यह कर रहा था कि 18-20 साल के बाद वो जॉब के काबिल होता है और जॉब में वो सस्ती जॉब भी बर्दाश्त कर लेता है। मिसाल के तौर पर एक शख्स कमीशन ऑफिसर भर्ती होगी आर्मी में, तो शुरू में थोड़ी उसके फूल लग जाएंगे, 2 साल ट्रेनिंग में उसका अच्छी तरह जूस निकाला जाएगा, वो ये सब बर्दाश्त करेगा किसके लिए, बोलो भाई, फ्यूचर के लिए। ایک بات آپ کو درمیان میں جملہ معترضہ کے طور پہ کہہ رہا ہوں, اور یہ ایسی بات ہے جس پر مجھے بوٹ پالش کے تانے دیے جاتے ہیں. یہ جو ہمارے ہاں کہا جاتا ہے نا فوج سب سے زیادہ عیاش ہے, یہ بالکل غلط ہے. عیاشی کا ریشو فوج میں سب سے, بولو بھائی, کم ہے. یقین نہ آئے تو فوج میں بھرتی ہو کے دیکھ لیں, سمجھ رہے ہیں. میں نے ٹریننگ کے دوران بہت سے فوجیوں کو بھاگتے ہوئے دیکھا ہے. بھاگتے سے مراد ٹریننگ سے بھاگتے ہوئے کہ ہم یہ جاب نہیں کر سکتے. ہمارے اپنے رشتے دار ہیں, بعض رشتے دار جو فوج میں گئے اور موٹے موٹے آنسو سے روتے تھے وہ, اور ایک تھے جن کا سلیکشن نہیں ہوا, اس وقت تو روئے, بعد میں انہوں نے کہا اچھا ہوا نہیں ہوا, کیونکہ پھر جو انہوں نے روٹین دیکھی. تو یہ جو بیٹھ کے تبصرے کرنا ہے نا, یہ بہت آسان ہے کسی بھی شعبے. میں نہیں کہہ رہا کہ فوج دودھ سے دھلی ہوئی ہے, درجنوں خامیاں ہوں گی فوج میں, لیکن یہ جو ہمارے ایک ذہن بنایا گیا ہے کہ فوج میں عیاشی ہے, عیاشی ہے, ہوگی عیاشی, لیکن باقی تمام شعبوں میں سب سے کم ہے. آپ تھوڑا سا جا کے ذرا دیکھ لیں فوجیوں کی زندگی. تو آپ کیمپنگ جو کرتے ہیں, جنگلوں میں رہتے ہیں, آپ نیوی میں جا کے دیکھیں, آپ جو ہمارے جو فوجی جوان پاکستان نیوی میں جو سمندروں میں رہتے ہیں, ہر وقت الٹی کی گولیاں ساتھ ہوتی ہیں, ہر وقت ہے الٹیاں. سمندر کی زندگی ایک بہت بڑی ٹینشن ہے, بہت بڑی ٹینشن ہے. پاکستان نیوی کا تو کام ہی سمندر میں رہنا ہے, تو کیسے ممکن ہے کہ ایک آدمی سمندر میں رہے, اور وہ جہازوں میں وہ سہولتیں نہیں ہوتی جو تجارتی جہاز ہوتے ہیں. یہ ایک ذہن بنایا گیا ہے باقاعدہ پروپیگنڈے کے تحت, اور پھر ایسا ذہن بنایا گیا ہے کہ جو ذرا سی فوج کی حمایت میں بات کرے تو اس کے خلاف بھی پورا ایک میڈیا جو ہے نا اس کے خلاف بولنا شروع کر دیتا ہے. آپ جب تک کسی چیز کی خود گھس کے تحقیق نہ کریں, اس کے بارے میں آپ کو کمنٹس کرنے کی اجازت نہیں ہے. واٹس ایپ, فیس بک, اخباروں کی تحریریں یہ ریسرچ نہیں ہوتی. کسی شعبے میں جائیں, آپ کو کوئی آفیسر لگتا ہے نا کہ وہ عیاش ہے, تو آپ جائیں ذرا اس کے ساتھ کچھ دن گزاریں, اس کے ساتھ کچھ دن آپ گزاریں, تو آپ کو پتا چلے گا کہ, اور پھر آپ کسی اسی لیول کے گورنمنٹ کے کسی دوسرے آفیسر کے ساتھ ٹائم گزاریں, تو آپ کو دونوں کی عیاشی میں, فوج کا ایک 18 گریڈ کا یا 20ویں گریڈ کا آفیسر اس کے ساتھ ٹائم گزاریں, اور یہ بھی دیکھیں کہ کیا پاپڑ بیلنے کے بعد یہ یہاں تک پہنچا ہے, اور وہی 20ویں گریڈ کا کوئی دوسرا گورنمنٹ آفیسر ہو آپ اس کے ساتھ ٹائم گزاریں, تو آپ کو دونوں کے لائف سٹائل میں زمین آسمان کا فرق معلوم ہوگا. سمجھ میں آ رہی ہے بات؟ زمین آسمان کا فرق پتہ چلے گا آپ. خیر, تو میں یہ کر رہا تھا کہ آپ نے فیوچر کے لیے جاب ملی, آپ کو کم پیسوں کی جاب پہ آپ گزارا کرتے ہیں, کیا سوچ کے کہ یار تجربہ تو ہو پہلے, آہستہ آہستہ انشاءاللہ ہم کیا کریں گے, ترقی کریں گے. ترقی کرتے کرتے پھر آپ جب 30-35 سال کے جا کے ہوتے ہیں تو آپ کو اچھی جاب ملتی ہے. تو 30-35 سال آپ نے فیوچر کی پلاننگ میں, اب رہ کتنے گئے, وہی 35 سال زیادہ زیادہ رہ گئے ہیں نا ابھی زندگی کے, سمجھو بھائی بات کو, اب کتنے سال رہ گئے, 35 سال. تو اب آپ کو صبر کر کے بیٹھ جانا چاہیے تھا کہ 35 سال میں نے اپنے کھپا دیے اگلے 35 سالوں کے لیے. بھائی قبرستان میں آپ جا کے دیکھیں تو 60-70 کے درمیان ہی آپ کو عمریں لوگوں کی نظر آئیں گی قبرستان میں. تو اس کا مطلب ہے آپ یہ فرض کر لیں کہ 70 میں دنیا سے, بولو نا بھائی, چلا جاؤں گا, یہ تسلی کر کے بیٹھ جائیں, اس سے زیادہ فری ہونے کی ضرورت نہیں ہے. گریوی ہے اگر بائی چانس بچ گئے تو بچ گئے, لیکن وہ بچنے کے بعد اس قابل نہیں ہوتا کہ وہ لائف کو انجوائے کر سکے. 70 سال کے بعد تو کوئی بہت ہی, کوئی قبلہ حکیم صاحب ہوں, کو کشتے مشتے کھائے ہوئے ہوں تو وہ ایک الگ بات ہے, لیکن ڈاکٹر نہیں بچتے 70 کے بعد, تو عام آدمی کہاں سے بچے گا. بچ جائے تو پھر وہ بےچارا اس قابل نہیں ہوتا کہ وہ جو اس نے ماضی میں فیوچر کی پلاننگ کی, اس پلاننگ سے فائدہ اٹھا سکے. اس نے اگر ماضی میں پلاننگ کر کے شوگر ملیں لگا لیں تو اب وہ چینی خود نہیں کھا سکتا, صحیح ہے نا, اس کو شوگر ہوگی, اس کو بلڈ پریشر ہوگا, پتہ نہیں کیا کیا بیماریاں ہوں گی اس کو. تو میں یہ کر رہا ہوں, دیکھو یہ آدھی زندگی اس نے لگا دی فیوچر کی پلاننگ میں, لیکن ابھی اس کی پلاننگ ختم نہیں ہوئی ہے. میں نے کوئی ایسا شخص نہیں دیکھا جو 35 سال میں فیوچر کی پلاننگ نہ کر رہا ہو. कोई आपने देखा हो तो मुझे बताएं, अजायब घर में रखवाएंगे इंशाल्लाह उसको हम, कि ये 35 साल में इसकी जो तनख्वाह है इस पे ये सबर करके बैठ गया है और ये कह रहा है मेरे पास अब खाने पीने का बहुत है और अल्लाह का दिया मेरे पास बहुत कुछ है, अब मैं मजीद फ्यूचर की प्लानिंग नहीं करूंगा, अब ये 35 साल तक जो मैंने मेहनत की है अब मैं अगले 35 साल बस इस मेहनत का फल खाऊंगा। है बताओ दुनिया में कोई ऐसा? क्या हो गया भाई, कोई है नहीं? तो अभी अजायब घर में हमारे यहां जगह खाली है, अजायब घर हमने देखा था, मेरी उम्र 18 साल होगी तो मैं पाकिस्तान ये कराची का अजायब घर देखने गया था, तो वो अजायब घर खुद एक अजायब घर है। उस अजायब घर को भी कहां रख देना चाहिए? अजायब घर में। उसमें कुछ ऐसी चीजें हैं जो खुद अजायब घर में रखने के काबिल है। तो खैर, लेकिन होता यह है कि 35 साल में इंसान हकीकत में प्लानिंग शुरू करता है। अब क्या करता है? अब तो वो कहता है अब मैंने कमाना शुरू किया है, अब मैं मुस्तकबिल के लिए बचाना शुरू करूंगा। बहुत मुश्किल है भाई समझाना। देखो 35 साल तक कमाने की प्लानिंग हो रही थी, क्या मतलब? अपने आप को प्लानिंग के काबिल बनाने की प्लानिंग हो रही थी। प्लानिंग तो अब शुरू हुई है, गलत तो नहीं कह रहा मैं? 35 साल में आप क्या शुरू करते हैं? मेरा गला बैठा हुआ है, थोड़ी सी आपको बात सुनने में दुश्वारी होगी। अभी पंजाब का मेरा दौरा हुआ, वहीं किबला हकीम साहब के पास गया मैं, मैंने कहा अल्लाह का वास्ता कोई ऐसी दवा दे दो गला ठीक हो जाए यार। तो उन्होंने इलाज बिल गिजा बताया है, हकीमों के परहेज अल्लाह की पना। 2 महीने शोरबे में, शोरबे के साथ रोटी खाएं, चावल नहीं खाने, चावल पे पाबंदी, बड़े गोश्त पे पाबंदी, तेल वाली चीजों पे पाबंदी और आलू पे पाबंदी और दाल माश, दाल चना, भिंडी सब पाबंदी। मैंने कहा ये बता दें खाना क्या है बस। तो उन्होंने कहा बकरे का गोश्त या देसी मुर्गी शोरबे में, वो भी गोश्त को ज्यादा फोकस नहीं करना, उसका शोरबे में लाल आटे की रोटी डबो के खानी है। तो डबो के खाने का तो आपको पता है कि कितना मजा है, अल्लाह ने वो लतीफा सुनाता रहता हूं ना डबो के खाने का, तो बस यही खाना है। तो अब वो अब पंजाब का दौरा था, वहां लोग दावतें करते हैं, अब उनको बोल रहे हैं भाई, वो हकीम ने कहा 2 महीने परहेज करो गला ठीक हो जाएगा इंशाल्लाह। तो परहेज कैसे करें? तो वो तो दावत में तो लोग छोड़ते ही नहीं है, तो दुआ करें। अब 2 महीने परहेज का इरादा किया है, दही नहीं खाना। तो वो हकीम खुद बड़े माशाल्लाह जानदार थे, ये बात थी, 75-76 साल हकीम साहब की उम्र होगी और माशाल्लाह जवान आदमी। तो मैंने कहा जो खुद अपनी सेहत बना सकता है इंशाल्लाह वो दूसरों की सेहत भी, वरना आप डॉक्टर के पास जाए ना माजरत के साथ, कोई डॉक्टर साहब बैठे हो तो वो अपनी ठीक नहीं होती। सही है ना डॉक्टर साहब? डॉक्टर साहब की अक्सर, सब नहीं, अक्सर डॉक्टरों की अपनी सेहत बेचारों की, क्योंकि जो सेहत के उसूल है उस पर वो खुद अमल नहीं कर रहे होते, सिगरेट खुद पी रहे होते हैं, रात को 3-3 बजे तक तो क्लिनिक से बंद करके आते हैं, 3 बजे डॉक्टर साहब क्लिनिक बंद करके आ रहे होते हैं अक्सर, और सुबह 12 बजे तक फिर सो रहे होते हैं, तो कहां से सेहत ठीक होगी। खैर, तो आप दुआ करें मेरा गला ठीक हो जाए, मेरा तो सारा काम ही गले का है, पूरे रमजान में मैंने इसी गले के साथ तरावी पढ़ाई है, इसी गले के साथ 1.5-1.5 घंटा बयानात किए हैं, तो बैठता ही जा रहा है, बैठता ही जा रहा है। तो बहुत सारे इलाज किए, फायदा नहीं हो रहा। दुआ करें अब ये जो परहेज 2 महीने का है, ये बकरे, कल मैं देसी मुर्गा लेने गया, कहीं से मिल ही नहीं रहा देसी मुर्गा, तो वो फिर पता चला ये देसी भी आजकल क्या आ रहे हैं, ऊपर से ये होता है खाली, अंदर से इसको वही फीड खिलाई जा रही है। खैर, अब कोई ऐसा ना हदीये में देसी मुर्गे ला के रख दे घर में, अल्हम्दुलिल्लाह अल्लाह का दिया बहुत कुछ है, मिल जाएगा कहीं ना कहीं से। तो मैं यस कर रहा हूं कि 35 साल प्लानिंग के काबिल बनाता है अपने आप को इंसान, और उसके बाद फिर असल प्लानिंग तो अब शुरू होती है, बहरिया टाउन में प्लॉट लेने, ये भी इंसान के बच्चे की बात कर रहा हूं मैं, पहले बता दिया। अगर सही तरह से पढ़ा हो, स्कूल गया हो, टाइम पे कॉलेज गया हो, इम्तिहान तैयारी करके दिए हो, बिल्कुल सही एक्यूरेट जिंदगी गुजार रहा हो, बिल्कुल परफेक्ट लाइफ हो, तो वो फिर 35 साल में انسان کا بچہ بن جاتا ہے. ورنہ اگر وہ ورنہ حالات آپ کو پتا ہے کہ کیا ہیں, 45 سال میں بھی لوگ کہتے ہیں یار ابھی تو کچھ ہے ہی نہیں, کیا کریں, بے روزگار پھر رہے ہوتے ہیں. تو 35 سال میں جب آپ کمانے کے قابل ہو گئے, آپ کی اچھی تنخواہ ہو گئی, تو اب آپ شروع کرتے ہیں فیوچر کی پلاننگ. ابھی یعنی ابھی پلاننگ اصل میں شروع ہوئی ہے. اب آپ کہتے ہیں میرے بحریہ ٹاؤن میں اتنے پلاٹ ہونے چاہیے, اب کوئی میں تنخواہ لے رہا ہوں, اب کوئی بزنس اسٹارٹ کرنا چاہیے, یہ تو بہت تھوڑی ہے. پھر آپ پلاننگ کرتے 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 اسی دوران بچے بھی ہو رہے ہیں, تو اپنی پلاننگ کے ساتھ بچوں کی بھی, کیا خیال ہے بھائی, بچوں کی بھی شروع, بچوں کے اسکول فیسیں, وہ ساری حساب کتاب مر جاتا ہے, لیکن معذرت کے ساتھ کمبخت کی پلاننگ ختم, بولو بھائی, نہیں ہوتی. اور اگر بالفرض 50-55 سال میں آ کے بریک لگ گئی کہ یار میں نے جتنے پلاٹ خریدنے تھے خرید لیے, بچوں کو پڑھانا تھا پڑھا دیا, ذاتی مکان خریدنا تھا خرید لیا, سارے کام میرے ہو گئے, اب میں ہنسی خوشی زندگی گزاروں گا, تو فرشتے آ کے بزبان حال کہہ رہے ہوتے ہیں کہ 50 سال تو تیری عمر اسی میں لگ گئی, اب ہنسی خوشی زندگی گزارنے کے لیے زندگی ہی نہیں بچی ہے, ہنسی خوشی کہاں سے لگائے گا اس میں. بھائی پہلے کوئی جوہر تو ہو, وہ کسی صفت کے ساتھ متصف ہوتا ہے نا, کوئی چیز ہو تو وہ اچھی بھی ہوگی بری بھی ہوگی, چیز ہی نہیں ہے, تیری زندگی بچی نہیں ہے. 10-15 سال رہ گئے ہیں, وہ بھی 10 قسم کی بیماریوں کے ساتھ, شوگر, بلڈ پریشر اور ڈپریشن اور اسٹریس, یہ بھی ایک نئی بیماری ہے بہت تیزی سے معاشرے میں. وہ ڈپریشن اس بات کی ہوتی ہے کہ 50 سال میں جہاں تک آپ اپنے آپ کو دیکھنا چاہتے تھے پہنچے وہاں تک, بولو بھائی, نہیں ہو, تو اس کی وجہ سے اسٹریس میں ویسے ہی چلا جاتا ہے آدمی. اچھا کیا ہو گیا میری پگڑی کو بھائی, صحیح ہو گئی اب, تو اس کی وجہ سے ویسے ہی انسان کہاں چلا جاتا ہے, اسٹریس میں چلا جاتا ہے. اور درجوں پھر اولاد کے الگ مسائل, کوئی اولاد بگڑ گئی وہ ساری پلاننگ کی واٹ لگا دیتی ہے, بگڑی بھی بیگم مل گئی, بد اخلاق عورت مل گئی, اس نے ساری پلاننگ کی, بولو بھائی, ایسی کی تیسی کر دی, سالہ مل گیا کوئی ایک بھی آڑا ترچھا, ایک سالہ بھی آڑا ترچھا مل جائے نا وہ ٹینشن کے لیے, بولو بھائی. اور سوچو جس کے 3-4 قسم کے مختلف قسم کے سالے ہوں اس کی زندگی کیسی ہوگی. وہ تو شکر ہے اللہ نے ہمیں اچھے شریف سالے دیے, ورنہ رسک تو لے لیا نا ہم نے, رسک تو لے لیا نا. تو پلاننگ کرتے 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 بڈھا ہو جاتا ہے, اور بالفرض اگر پلاننگ روک دے تو اب اس پلاننگ سے فائدہ اٹھانے کے لیے زندگی بہت تھوڑی بچی ہے, بہت تھوڑی زندگی بچی ہے, بہت تھوڑی. اور اکثر لوگ تو اچانک بیٹھے بیٹھے اٹیک ہو گیا, شوگر لیول ہائی ہوا, گردے ڈیمیج ہو گئے, ایک دم موت کی طرف لڑکتے ہیں. تو میرے بھائی قرآن مجید جو بار بار کہہ رہا ہے کہ یہ دھوکے کا گھر ہے, دھوکے کا گھر ہے, اعلمو, یقین کر لو, جان لو, انما الحیات الدنیا لعب و لہو, کہ دنیا کی زندگی کھیل ہے, تماشا ہے, اور کیا ہے, متاع الغرور, دھوکے کا گھر ہے. بار بار جو قرآن کہہ رہا ہے یہ اس لیے کہہ رہا ہے کہ یہ واقعی دھوکہ دیتی ہے انسان کو. ہم یہ سمجھتے ہیں کہ دنیا مجھے دھوکہ نہیں دے رہی, یہ بہت بڑی بھول ہے. دیکھو ایک شخص ہے جس کے بارے میں محلے والے یہ بتائیں کہ یہ دھوکے باز ہے, تو عین ممکن ہے آپ بولو بھائی کہ محلے والوں کو اس سے کوئی چڑ ہوگی, ہو سکتا ہے یہ دھوکے باز نہ ہو, لوگوں کو اس سے کیا ہو, چڑو. کوئی دوسرا شخص آ کے کہتا ہے یہ دھوکے باز ہے, آپ کیسے, ہو سکتا ہے بھائی ان کے آپس میں کوئی ذاتی بغض ہو اس وجہ سے یہ اس کو کیا کہہ رہے ہیں, دھوکے باز. لیکن جب ساری دنیا کہہ رہی ہوگی دھوکے باز ہے, تو آپ کو اس سے معاملات کرنے میں احتیاط کرو گے کہ نہیں کرو گے, آپ کہو گے یار اس سے لین دین میں اب احتیاط بہرحال ضروری ہے, کہ یار یہ ایسا ہے نہیں جیسا نظر آ رہا ہے, تو پیسوں کے لین دین میں آپ کیا ہو جاؤ گے, ہوشیار. تو یاد رکھو قرآن مجید میں اللہ تعالیٰ کا ارشاد ہے وَمَنْ أَصْدَقُ مِنَ اللَّهِ قِيلًا، اللہ سے زیادہ سچی بات کس کی ہو سکتی ہے، اللہ سے زیادہ سچ کون بول سکتا ہے؟ اللہ نے قرآن میں درجنوں جگہ پہ بتایا کہ یہ دنیا دھوکے کا گھر ہے، یا ایہا الناس ان وعد اللہ حق فلا تغرنکم الحیات الدنیا ولا یغرنکم باللہ الغرور، اے لوگو اللہ کا وعدہ سچا ہے، جس کل کو تم کل سمجھ رہے ہو وہ حقیقی کل نہیں ہے، حقیقی کل کوئی اور ہے، تو ایسا نہ ہو کہ تمہیں دنیا دھوکے میں ڈال دے، کیونکہ یہ کیا ہے، یہ دھوکے باز دنیا ہے۔ تو اب آپ بتاؤ جس کو قرآن بار بار کہہ رہا ہے دھوکے باز دھوکے باز دھوکے باز، اور آپ اس سے بڑے آرام سے لین دین کر رہے ہو، آپ اس سے بالکل پورا اعتماد کر کے اس دنیا پہ بیٹھ گئے، تو بتاؤ پھر ہم اور آپ سے بڑا بے وقوف دنیا میں کون ہوگا؟ محلے میں ایک آدمی کے بارے میں کوئی ایک شخص کہہ دے کہ یہ دھوکے باز ہے، آپ احتیاطاً اس سے لین دین چھوڑ دیتے ہو کہ یار مارکیٹ میں یہ بندہ بدنام ہے، بدنام نہ بھی ہو ایک شخص بھی کہہ دے گا نا آپ ہوشیار ہو جاؤ گے۔ اور یہاں اللہ بار بار بتا رہے ہیں کہ یہ دنیا کیا ہے، دھوکا دینے والی ہے، دھوکا دینے والی، اور ایسا اس پر اعتماد کر کے بیٹھ گئے کہ یار میں یہ بھی کروں گا میں یہ بھی کروں گا میں یہ بھی کروں گا، پھر یہ بھی ہوگا پھر یہ بھی ہوگا، پھر یوں ہو جائے گا پھر یوں ہو جائے گا، اور پھر میں مزے اڑاؤں گا۔ نہیں 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 اڑاؤ گے میرے بھائی، یہ آپ کو دنیا کیا کر رہی ہے، بے وقوف بنا رہی ہے۔ دیکھیے قرآن مجید نے دنیا کے لیے جو لفظ استعمال کیا، زینت کا لفظ استعمال کیا، زینت، فرمایا انا جعلنا ما علی الارض زینت لہا، کیا عجیب بلاغت ہے قرآن کی، فرمایا کہ یہ جو دنیا کے اوپر کی چیزیں ہیں یہ ہم نے دنیا میں رہنے والوں کے لیے مزین کر دی ہیں۔ خوب اچھی طرح بات کو سمجھنے کی کوشش کریں، زینت کسے کہتے ہیں؟ فیشن کو، کوئی دلہن کو زیب و زینت سے آراستہ کیا جاتا ہے نا، تو کیا مطلب، چاہے وہ خوبصورت ہو یا نہ ہو اس کو زیور سے آراستہ کر کے ڈسٹیمپر کے ڈبے خالی کر کے اس کے اوپر اس کو بہرحال خوبصورت بنانے کی کوشش، بولو بھائی، کی جاتی، چاہے وہ حقیقت میں خوبصورت ہو یا نہ ہو، اس سے بحث بیوٹی پارلر والوں کو نہیں ہوتی۔ زینت کا مطلب ہے خوبصورت بنانے کی، بولو نا، کوشش۔ حقیقت میں خوبصورت بنانا کس کا کام ہے؟ اللہ کا۔ تو زینت کا مطلب ہے کہ کوئی چیز حقیقت میں اچھی ہو یا نہ ہو، دیکھنے میں بہرحال، بولے نا بھائی، اچھی لگے۔ تو ہر انسان، مرد بھی زینت اختیار کرتے ہیں، عورتیں بھی زینت اختیار کرتی ہیں، اپنی چیزوں کو بھی مزین کیا جاتا ہے۔ آپ نے دیکھا ہوگا جو گاؤں دیہاتوں کے لوگ ہیں وہ اپنی سائیکلوں پہ کیسے ٹیپ چڑھاتے ہیں نا، سائیکلوں پہ کیا ٹیپ چڑھا چڑھا کے، نیلی پیلی پٹیاں، اور ایسے اس کو چھمک چھلو بنایا ہوا ہوتا ہے سائیکل کو۔ رکشے والوں کو دیکھ لو، ٹرک والوں کو دیکھو، مور بنا ہوا ہے، چیتا بنا ہوا ہے، پورے ٹرک پہ ایک تنزانیہ کا جنگل آپ کو نظر آئے گا ہے، اور اس پہ نیلے پیلے، جو جس کو اللہ نے جتنی سمجھ دی اس کے حساب سے وہ اپنی چیزوں کو مزین کرنے کی کوشش کرتا ہے تاکہ دیکھنے میں کیا لگے، اچھی۔ اب گاڑی اگر کلر اچھا ہے اس کا، اور آپ نے اس پہ بڑا، جیسے دولہے کے کار کو سجایا جاتا ہے، بہت اچھی طرح سجا دیا، تو دیکھنے میں بہرحال وہ کیا لگے گی، اچھی، مگر حقیقت میں اچھی ہے یا نہیں یہ مکینک بتائے گا۔ وہ انجن سٹارٹ کر کے دیکھے گا کہاں کہاں سے آوازیں نکل رہی ہیں، کہاں سے آواز نکلنی چاہیے مگر نہیں نکل رہی، اور کہاں سے نہیں نکلنی چاہیے مگر، بولو بھائی، نکل رہی۔ میں نے اپنی گاڑی دی کسی مکینک کو، میں نے بولا یہ عجیب سی ایک جگہ سے آواز آ رہی ہے، اس مکینک کے سمجھ میں نہیں آیا، اس نے وہ والی آواز بند نہیں کی جہاں سے آواز آ رہی تھی، جو مجھے بھی پتا تھا یہ دروازہ ہل رہا ہے، وہ آواز کیا کر دی اس نے، بند کر دی۔ تو انجن سے آواز آ رہی ہو یا کوئی اور چیز بج رہی ہو، اس سے پتا چلتا ہے کہ یہ اچھی ہے نہیں، یہ صرف دولہا کی کار کو، کیا دولہا ہی کوئی دیکھ لو، شیروانی پہنائی ہوئی ہے، پھول ڈالے ہوئے ہیں گلے میں، اور بڑا بیوٹی پارلر سے تیزاب سے نہا کے آیا ہوا ہے، ماشاءاللہ سارے جراثیم بھی اس کے مر گئے، کیسا چمک رہا ہوتا ہے۔ لیکن کیا یہ اس کی علامت ہے کہ یہ دولہا واقعی اچھا ہے؟ بھائی اچھا لگ رہا ہے، है या नहीं है ये तो दुल्हन बताएगी 6-7 महीने के बाद, कि जब वो अदालत में खुला लेने के लिए गई भी होगी तो पता चलेगा कि ये अच्छा था भी या, बोलो ना भाई, अच्छा था या नहीं था। तो जीनत का मतलब होता है किसी चीज को आरास्ता कर देना। तो अल्लाह ने कुरान में कहा इन्ना जालना मा अलल अर्द, जमीन के ऊपर जो कुछ है ये हमने आरास्ता कर दिया है, देखने वालों को अच्छा लगता है। अच्छा है नहीं, ये लगेगा बहुत अच्छा लेकिन इतना अच्छा है नहीं जितना अच्छा लग रहा है तुम्हें। कितनी बड़ी हकीकत अल्लाह ने बयान कर दी। तो अब हम क्या करें, अल्लाह अगर अच्छा लग रहा है लेकिन है नहीं तो हम करें क्या, फिर छोड़ दें इसको? भाई सवाल पैदा होता है, जब अच्छा लग तो रहा है ना, बहरहाल अब क्या करें, हम तो जो चीज हमें लगेगी हम तो उसी पर अमल करेंगे ना। भाई गाड़ी ऊपर से भी तो देखी जाती है ना, अच्छी लग रही है कि नहीं लग रही। तो या अल्लाह हम क्या करें, छोड़ दें इस दुनिया को? अल्लाह ने फरमाया ना 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 छोड़ो नहीं, मैंने अच्छा लगाया इसलिए है कि ताकि तुम इसको हासिल करो, लेकिन बता दिया कि ये अच्छी है नहीं इतनी, लिहाजा इसको दिल देने की कोशिश, बोलो ना भाई, नहीं करो। इतनी अच्छी नहीं है कि दिल पकड़ा दो इसको। कोई औरत बहुत खूबसूरत जेवर पहन के आई, बड़ा अच्छा डिस्टेंपर किया उसने, डिस्टेंपर इसलिए कि आजकल मेकअप नहीं होता, मेकअप के दौर वो पुराने जमाने का जमाना था जब मेकअप होता था, अब डिस्टेंपर के पूरे पूरे डब्बे खाली होते हैं, हकीकत बता रहा हूं। सुना है हमने यही है, मैंने कभी ब्यूटी पार्लर जाके देखा नहीं लेकिन सुना है कि बिल्कुल कलर चेंज हो जाता है। तो दूल्हे के भी डिस्टेंपर लग रहा है अब तो, ब्यूटी पार्लर में दूल्हा जा रहा है ब्लैक कलर का, दूल्हा व्हाइट होके निकल रहा है, हकीकत है। आप देखो आप हैरान, यार तुम तो अंधेरे में नजर ही नहीं आते थे, हैं? अब तुम रोशनी में नजर नहीं आ रहे, इतने व्हाइट हो गए। तो वो पता नहीं क्या क्या चीजें आ गई हैं मार्केट में, अल्लाह की पना। तो आपको कोई दूल्हा, कोई औरत को कोई बंदा नजर आया जो बड़ी अच्छी ड्रेसिंग और बहुत जबरदस्त ब्यूटी पार्लर से तैयार होके आया है, या कोई दुल्हन है, आप फौरन उसकी तरफ तबीयत माइल हो गई, लेकिन किसी को पता है कि इसके अखलाक अच्छे नहीं है, ये गत बना देगी तुम्हारी, ऐसी की तैसी कर देगी। तो बाप अपने बेटे को समझाता है ना कि बेटा पहले क्या देखना चाहिए, अखलाक, इसकी शक्ल को मत देखो, शक्ल को मत देखो, ये बर्बाद कर देगी। तो बाप ये नहीं कहता कि ये जो तुम्हें अच्छी लग रही है लगनी नहीं चाहिए, भाई जब जीनत है तो लगेगी अच्छी, मगर अगर आप उसके सिर्फ अच्छे लगने से मुतासिर हो गए तो आपके बेवकूफ और अहमक होने की अलामत होगी। ये बिल्कुल यही हाल इस दुनिया के साथ है। एक और आसान मिसाल देके बात को समझाता हूं। देखें हमारे यहां जो चमन से गाड़ियां आती हैं बहुत सस्ती होती हैं, क्या ख्याल है? लैंड क्रूजर बहुत सस्ती मिल जाती है लेकिन लोग खरीदते हैं। भाई आप अगर ऑफर करें ना चमन में, हमारे भी शागिर्द हैं, आप बोले यार मुझे लैंड क्रूजर चाहिए, वो दिलवा देगा आपको। बोले कितनी चाहिए बताओ, वो गाड़ी आपको दिखा भी देगा। आप चमन में जाएं आप गाड़ी देखें, जबरदस्त कराची में जो लैंड क्रूजर चल रही है, चमन में जो चल रही है, देखने में कोई फर्क नहीं लगेगा, बेहतरीन, लेकिन फिर भी कोई नहीं खरीदता। वो चमन वाला तो खरीदेगा, कराची वाला वो खरीदेगा जो कस्टम में हो, जो कस्टम में खुद होगा ना वो क्या करेगा, क्योंकि उसके लिए टैक्स क्या है, माफ है नहीं वैसे, लेकिन वो अपने लिए उसने हलाल किया हुआ है। तो बहुत सस्ती गाड़ियां मिल रही हैं, लेकिन आप यहां कोई छुपा के वो गाड़ी ले आए, कराची ले आए, और आपको कहे कि ये 2.5 लाख में, मैं 25 लाख वाली गाड़ी आपको 2.5 लाख में दे रहा हूं, आपका दिल फौरन उसकी तरफ आएगा कि नहीं आएगा? आपके पास एक ढेला भी नहीं होगा, लेकिन आप कहोगे यार कर्जे ले लेके मैं किसी से चोरी करके खरीद लूं, बाद में तौबा कर लूंगा मैं, ठीक है ना, ये बेच के मैं कर्जा भी उतार दूंगा उसका, लेकिन ये गाड़ी पकड़ो फौरन। लेकिन फिर आपके कान में कोई शख्स आके कहता है कि भाई ये गाड़ी देखने में तो बहुत अच्छी है लेकिन इसके अंदर एक फॉल्ट ये है कि इसके डॉक्यूमेंट्स ओरिजिनल, बोलो भाई, नहीं है। अब आप कहो भाई डॉक्यूमेंट का मैंने क्या करना है, स्टीयरिंग देखो जबरदस्त, क्लच प्लेटें माशाल्लाह, एक्सीलेटर देखो, सीट देखो कैसी बेहतरीन, एयर कंडीशन कैसा अच्छा चल रहा है, गाड़ी की हाइट देखो, टायर की चौड़ाई देखो, और अभी मैं चला के आया, वो ऐसा भाग रही है कि हटो बच्चों, उस पर हटो बच्चों भी लिखा हुआ है। सब कुछ हो गया। अगला कह रहा है यार पेपर तो देख तू जाली है, डॉक्यूमेंट्स ओरिजिनल नहीं है, तस्दीक करवा। आप करो छोड़ो यार, डॉक्यूमेंट्स को लेके थोड़ी मैंने चलना है, मैं कोई डॉक्यूमेंट्स पे बैठ के थोड़ी सफर करूंगा। है भाई डॉक्यूमेंट्स का मैंने क्या करना है, मैंने तो मुझे तो गाड़ी से मतलब है। स्टेयरिंग देखो, फिर तकरीर शुरू कर दी, स्टेयरिंग देखो इसका। है भाई हाइड्रोलिक स्टेयरिंग है, जरा से उंगली के इशारे से ही घूमता है। हॉर्न देखो यार, सिर्फ हॉर्न ही बजता है जब हॉर्न बजाओ, वरना जो गाड़ियां हैं आजकल हॉर्न बजाओ तो और 10 चीजें बजना शुरू हो जाती हैं हॉर्न के अलावा। तो क्या जबरदस्त एसी है इसका और बड़ा मजा आ रहा है। अगला कह रहा है भाई डॉक्यूमेंट्स दे। आप बोल रहे हैं मैंने डॉक्यूमेंट मैं और एक और जरा सा चुटकुला सुनाता हूं। हमारे एक दोस्त थे मोबाइल खरीदने गए, ये सरीना मार्केट है ना मोबाइल, तो वो उन्होंने मोबाइल, उनको नया मोबाइल चाहिए था एंड्रॉयड, तो उसने मोबाइल की बताया कि भाई ये 1,00,000 रुपए गए डब्बे के साथ। वो मेरे दोस्त थे, वो थोड़ा मिजाज उनकी तबीयत में गालिब है, हमने दोस्त भी इसी किस्म के रखे हुए हैं। तो उसने कहा यार मैं 80 का लूंगा, वो कह रहा नहीं 1,00,000 का है, वो कह रहा नहीं मैं 80 का लूंगा, वो कह रहा भाई 1,00,000 का डब्बे के साथ, डब्बा भी दे रहा हूं मैं, डब्बा भी दे रहा हूं। वो दुकान वाला बार बार कहने लगा डब्बा भी दे रहा हूं भाई डब्बा भी, तो उन्होंने कहा डब्बा तू रख ले मुझे खाली मोबाइल दे दे, डब्बा तू रख ले मुझे 80,000 का मोबाइल दे दे। तो वो कहने का मकसद है कि मैं डब्बे से थोड़ी फोन सुनूंगा, फोन तो मैंने किससे सुनना है। लेकिन जाहिर है ये मिजाज की हद तक तो ठीक है, डब्बा अगर आप रख लो और मोबाइल आप लेके आ जाओ तो उस मोबाइल की कोई वैल्यू, कहीं भी बेचने जाओगे तो सबसे पहले डब्बे का पूछा जाएगा। तो आपने गाड़ी खरीदी, गाड़ी खरीद रहे हो, आप गाड़ी के स्टेयरिंग को देख रहे हो, उसके एक्सीलेटर को देख रहे हो, आप उसके क्लच को देख रहे हो, और आप उसके जनाब एसी को देख रहे हो, आप हाइड्रोलिक शीशे देख रहे हो, यार बटन दबाओ ठिक करके ऊपर चढ़ जाते हैं। पुरानी गाड़ी के आप दबाएंगे ना तो वो, या तो आप उसको यूं लेके घुमाते रहेंगे, आपके माशाल्लाह काफी, हमने हर किस्म की चीज रखी है अल्हम्दुलिल्लाह, ऐसी गाड़ियां भी हमने रखी हैं कि जिसको एक्सरसाइज करनी होती थी मैं कहता था मेरी गाड़ी के शीशे चढ़ा दो आके, तो अल्हम्दुलिल्लाह डोले बनना शुरू हो गए थे, अल्लाह का बड़ा फजल है। तो अब वो कह रहा है कि डॉक्यूमेंट ओरिजिनल नहीं है, आप कह रहे हो यार स्टेयरिंग, तो आप बेवकूफ, वो बेवकूफ है या आप बेवकूफ हो, यकीनन आप बेवकूफ हो गए। बिल्कुल यही हाल है, हम इस दुनिया की चमक धमक को देख रहे हैं कि यार क्या शोशा है, जिसके पास पैसा होता है उसकी जिंदगी देखो, जाती घर देखो कितना जबरदस्त होता है, जाती घर होता है रिश्ते भी अच्छे मिल जाते हैं, किराए के घर में रिश्ते भी नहीं आते, जाती घर होता है, इज्जत होती है महल्ले में, भाई अपना घर है माशाल्लाह, अपनी गाड़ी अपना घर, और अपनी बेगम हुआ करती थी किसी जमाने में, अब वो अदालतों के इख्तियारात में चली गई है। जब तक अदालत कहेगी ये आपकी बीवी है तो आपकी, जिस दिन अदालत ने कहा आपकी बीवी नहीं है तो वो आपकी, बोलो भाई, नहीं है। आजकल ये भी एक सिस्टम अदालत में शुरू हो गया कि आपकी बेगम अदालत में जाए बोले मैंने इसके साथ रहना चाहती, जज तलाक दे देता है। तो इसका मतलब यह कि बीवियों का कंट्रोल भी किसके हाथ में चला गया है, बोलो ना। इस्लाम में यह है कि जब शादी होकर बीवी आ गई तो बीवी किसकी कहलाएगी, शौहर की, शौहर छोड़ेगा तो अलहदगी होगी, शौहर नहीं छोड़ेगा तो अलहदगी, बोलो भाई। इससे शौहर को यह एहसास दिलाना मकसद था कि यह तुम्हारी है पक्की पक्की पक्की, किसकी हो गई अब ये तुम्हारी हो गई। लेकिन हुकूमत ने पाकिस्तानी मर्दों से उनकी औरतों को भी छीन लिया है। औरत जाए अदालत में कि मैं इस मियां के साथ नहीं रहना चाहती, कोई वजह भी नहीं होगी तो भी अदालत उसको तलाक दे देगी। इसका मतलब गवर्नमेंट ने आपकी बीवियों पे भी कब्जा कर लिया है। तो ये इस्लामी कानून नहीं है, ये अल्लाह का कानून नहीं है। तो खैर, तो मैंने वो एकदम से मिसाल इसलिए चेंज कर दी कि भाई वो भी अपनी नहीं रही आजकल। तो आप हर हर चीज पे फर्क कर रहे हो, ये मेरी है, ये मेरी है, ये मेरी है, ये मेरी है, ये नहीं देख रहे कि भाई इसके डॉक्यूमेंट्स ओरिजिनल नहीं है। ये जो आपके नाम आपको घर मिला हुआ है, इसके जो ओरिजिनल डॉक्यूमेंट्स हैं, ये ओरिजिनल नहीं है। अभी थोड़े दिनों में मरोगे, ये घर आपके वारिसों का होगा, आपका नहीं होगा। और मरना बहुत करीब है, 10, 12, 15, 16 साल की कहानी है। 60 साल में इंसान जाति घर बनाने के काबिल होता है अक्सर, और 60 साल के बाद मौत का फरिश्ता दरवाजे पे दस्तक दे रहा होता है। वो कह रहा होता है दरवाजा खोलो और मैं तुम्हारी रूह निकालूं। यही बात पैगंबर समझा रहे हैं कि ये तुम्हारी सेहत, ये तुम्हारी इज्जत, ये तुम्हारी दौलत अगरचे तुम्हारी है मगर ये हकीकत में तुम्हारी नहीं है। इसके जो डॉक्यूमेंट्स तुम्हें दिए गए हैं वो ओरिजिनल नहीं है। जैसे आप चमन की गाड़ी को रोड पे लेके चलाएं, जब तक पुलिस वाला नहीं रोकेगा आपकी है। जिस दिन पुलिस वाले ने इशारा कर दिया उस दिन फिर ये पुलिस वाले की हो गई आपकी। बोलो भाई, खुद भी अंदर गाड़ी भी अंदर। तो ये जो आपका घर है बहरिया टाउन में, आपका माशाल्लाह 1000 गज का बंगला है और उधर 200 वाले में भी आपने इन्वेस्टमेंट की हुई है और माशाल्लाह एक फैक्ट्री उधर भी बना ली, एक उधर भी बना ली और आपका ग्रीन कार्ड भी मिल गया आपको माशाल्लाह, भी आप अगले हफ्ते अमेरिका जा रहे हैं, आपका फ्यूचर बहुत रोशन, बच्चे भी सारे नेक पैदा हो गए आपके, इत्तेफाक से बेगम की आपको नेक मिल गई और इत्तेफाक से सास ससुर भी आपके मिजाज के मिल गए, आपकी बड़ी हंसी खुशी जिंदगी और जिंदगी आपको गोया मिल गई, तो अल्लाह बता रहे हैं कि ये तुम्हें मिली है मगर इसके डॉक्यूमेंट्स ओरिजिनल, बोलो भाई, नहीं है। एक सेकंड लगेगा, जैसे किसी पुलिस वाले ने देख लिया ना आपको चमन की गाड़ी लेके और उसने हाथ दिया और बस आपको दिन में तारे नजर आए, वो 25 लाख या 25 करोड़ आपके एक सेकंड में गए। उसके लिए जरूरी है कि या तो खुद पुलिस में हो, क्या ख्याल है? तो दुनिया से दिल लगाना अगर चाहते हो तो मौत का फरिश्ता बन जाओ, यानी मौत किसके कब्जे में ले लो, अपने कब्जे में, कि आपसे आपकी मर्जी के बगैर कोई दुनिया छुड़ा ना सके। मैं समझा पा रहा हूं अपनी बात? यानी आपके इतने अच्छे ताल्लुकात हों, देखो स्मगलिंग की गाड़ी आप जब ही चला सकते हो जबकि आपके ऊपर इतने अच्छे ताल्लुकात हों कि पुलिस वाला अगर आपको हाथ देता है तो एक कॉल पे वो आपको सलूट मारे और बोले सर जाइए, गलती हो गई, मैंने आपको रोक लिया था। इतने अच्छे ऊपर लेवल पे ताल्लुकात होंगे तो फिर आप उस जाली डॉक्यूमेंट्स वाली गाड़ी को चला सकते हैं। इसी तरह मेरे भाई, अगर आपके आलमे बाला में अल्लाह के हां इतने अच्छे ताल्लुकात हैं कि अल्लाह जब मौत के फरिश्ते को भेजें और कहें कि इसकी रूह कब्ज कर लो, तो आप अल्लाह को कह सकें कि अल्लाह फिलहाल मेरा जाने का कोई मूड, बोलो भाई, नहीं, अल्लाह मैं अभी इस दुनिया से जाने के मूड में नहीं हूं, अभी मैंने बच्चियों की शादियां करनी है, अभी मैंने बेटों की शादियां करनी है, और चूंकि मैं मुफ्ती तारिक साहब के बयान सुनता हूं तो बच्चों की शादी से फारिग होने के बाद फिर अपनी भी शादी का एक और मूड बना हुआ है मेरा। बहुत से लोग मुझे कहते हैं यार अपनी बेटियों की पहले हो जाए फिर हम अपनी करेंगे, फिर हमने भी इरादा किया हुआ है। तो मैं कहता हूं भाई माशाल्लाह बड़ा अच्छा जज्बा है, बच्चियों की शादी तो पहले करनी चाहिए लाजमी, लेकिन फिर आप जज्बा ही रहेगा फिर, सही है ना? शादी के लिए जज्बे के अलावा भी कुछ सलाहियतों का होना, क्या ख्याल है? लेकिन बहरहाल उनका अच्छा जज्बा है, बच्चियों को, बच्चियों की जिम्मेदारी पहले निपटानी चाहिए। तो खैर, तो अगर अल्लाह से इतने अच्छे ताल्लुकात हैं, बहुत बेहतरीन ताल्लुकात अल्लाह से चल रहे हैं आपके, कि मौत के फरिश्ते से आपने दोस्ती लगा ली और जब फरिश्ता आए आप ये कहें कि यार फिलहाल मेरा जाने का मूड नहीं है, तो फिर तो भाई आप दिल लगाएं दुनिया से, फखर करें, मेरा घर मेरी गाड़ी। बताओ कोई कस्टम चोरी वाली गाड़ी जिसके डॉक्यूमेंट्स ना हो उस गाड़ी पे कोई फखर करता है? चमन से ले आए आप गाड़ी, दुनिया को बता रहे मेरी गाड़ी मेरी गाड़ी, लोग थप्पड़ मारेंगे ना खींच के, बोलेंगे शर्म नहीं आती झूठ बोलते हैं, ये तेरी गाड़ी, अभी तू सड़क पे लेके निकलेगा फौरन पकड़ा जाएगा। शो मारने के लिए रक्षा हो ना अपना जाति, उस पर इंसान शो मारे अच्छा लगता है, और ऐसी गाड़ी जो किसी भी वक्त आप भी पकड़े जा सकते हैं, गाड़ी भी पकड़ी जा सकती है, उसको तो इंसान छुपाता रहेगा। बिल्कुल यही हमाकत आज का इंसान कर रहा है, मेरा बैंक बैलेंस, मेरे पैसे, मेरा अकाउंट, मेरी तनख्वाह, मेरा ग्रेड। मैं तो हर किस्म के लोगों से मिलता हूं ना सुबह शाम, बास बेचारे आके इसी गम में रहते हैं, मैं यूं। मैं कहता हूं भाई अच्छा है, 5-6 साल रह गए अभी टहलने वाले हो आप, जो आपके एज है और जो आपका हिसाब लग रहा है उससे लग रहा है कि अब आप दुनिया से अनकरीब जाने वाले, तो कब्रिस्तान में मरने के बाद तो फिर ये भी नहीं कह सकोगे मेरी कब्र, सब कुछ ही, मुंह भी बंद, आंख भी बंद, नाक भी बंद और कान भी सब बंद। तो ये जो मेरा 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 मैं और ये इन चीजों में फखर करना, भाई ये बेवकूफ लोगों का काम है। दुनिया से मोहब्बत अहमक और बेवकूफ करता है, और फिर गलत चीज से मोहब्बत का की सजा क्या है? टेंशन। गलत चीज से मोहब्बत करोगे कि तो फ्री फोकट की टेंशन मिलेगी कि नहीं मिलेगी, बोलो ना भाई। भाई आपने چمن سے گاڑی, کوئی چمن والا بیان سن رہا ہے تو معذرت یار, وہ مثال چمن کی آ گئی تھی سامنے, ورنہ کوئٹہ سے بھی آتی ہیں ایسی گاڑیاں, وزیرستان سے بھی آتی ہیں, وہ مثال چمن کی آ گئی کیونکہ وہاں ایک دفعہ کسی نے مجھے بتایا کہ گاڑی مل رہی ہے, میں نے کہا اچھا, انہوں نے کہا کاغذ نہیں ہوں گے, میں نے کہا اپنے پاس رکھ لے بھائی اس گاڑی کو, تو وہ چمن کی اس لیے مثال ذہن میں آ گئی. دوسرا, چمن میں میرے ایک شاگرد ہیں, وہ لوگ 30 بھائی بہنیں ہیں, تو وہ ویسے ہی مجھے اچھا لگتا ہے چمن, کیونکہ 30 ماشاء اللہ بھائی. تو وہ پچھلے سال ملنے کے لیے آئے, میں نے کہا آپ کتنے ہو گئے, کہہ رہے 32 ہو گئے, اور 18 بیٹے 18 بیٹیاں ماشاءاللہ, اور وہ پورے پلے پلائے ماشاءاللہ, اتنے لمبے تڑنگے. یہ تو فیملی پلاننگ والے کہتے ہیں اتنے بچے ہوں گے تو خوراک نہیں ملے گی, تو میرا ارادہ ہے ان کو لے جا کے میں دکھا دوں, دیکھو اس کو خوراک ملی ہے تو پٹھان ہے ماشاءاللہ, وہ اتنا قد ہوگا اس کا, تو اور اس کی بھی ابا نے شادی کر دی ماشاءاللہ, تو پوتے پوتیاں پوتے نواسے تو ماشاءاللہ. میں نے کہا الیکشن میں کھڑے ہو جاؤ, اپنے گھر سے اتنے ووٹ ملیں گے انشاءاللہ کسی کی ضرورت نہیں رہے گی, ٹھیک ہے نا. وہ ایک شخص کے 20-25 بچے تھے نا, تو کسی نے کہا فیملی پلاننگ والے آئے نہیں تمہارے گھر, انہوں نے کہا آئے تھے اسکول سمجھ کے واپس چلے گئے. صحیح, آئے تھے اسکول سمجھ کے واپس چلے گئے. خیر, تو اب آپ مجھے بتاؤ کہ ایک گاڑی وہاں سے آئی ہے, خریدی آپ نے, اور آپ کو اس سے گاڑی سے محبت ہو گئی, اب آپ اس کو روڈ پہ لے کے نکل رہے ہو, ڈر رہے ہو کہ پولیس والا نہ روک لے, اور اتنی میری مہنگی گاڑی اور اتنی محبت اس سے, تو یہ جو ٹینشن آپ کو ہو رہی ہے, اسٹریس اور ٹینشن, یہ اللہ کی طرف سے ہے یا آپ کی اپنی پیدا کردہ ٹینشن ہے؟ بولو نا بھائی. بھائی آپ کی پیدا کردہ ہے, اور اس ٹینشن کا کسی کے پاس علاج نہیں ہے. جس نفسیاتی ڈاکٹر کے پاس علاج کے لیے جائیں گے نا, وہ خود اس ٹینشن میں مبتلا ہوگا. اور ہیں, میں نے بہت سے نفسیاتی ڈاکٹر پاگل ہوتے دیکھے ٹینشن سے. انگریز کے پاس ٹینشن کا حل ہے ہی نہیں, وہ ٹیبلٹ کھلا کے سلا دے گا آپ کو, بس جب سو گئے تو پھر تو خواب اچھا آ گیا تو ٹینشن ختم ہو جائے گی, خواب برا آیا تو سوتے ہوئے میں بھی ٹینشن ہوگی آپ, اور خواب اللہ کے کنٹرول میں, آپ کے ہاتھ میں نہیں ہے. تو سلا سلا کے ٹینشن دور کرتے ہیں وہ, ہم نے تو جاگتی حالت میں ٹینشن دور کرنی ہے نا بھائی. تو آپ مجھے بتاؤ کہ ایک گاڑی جس کے ڈاکومنٹس اوریجنل نہیں ہے, اس گاڑی سے کوئی محبت کرنا شروع کر دے, صبح و شام اس کے اے سی کو چیک کر رہا ہو, اتنا سٹا ٹھنڈا ٹھنڈا ماشاءاللہ گاڑی کا اے سی, انجن کتنا اچھا, دیکھو کہیں سے بھی آواز نہیں آ رہی ماشاءاللہ, کہیں سے بھی گاڑی میں آواز نہیں آ رہی, میرا دروازہ, میرا اسٹیئرنگ اور میرا کلچ اور میرا ایکسلیٹر اور میری بریکیں اور میرا گیئر دیکھو ماشاءاللہ کتنا خوبصورت, پاگلوں کی طرح اسی پہ لگا رہے صبح شام, اور ہر وقت ڈرتا ہے کہ یار ہے تو بہرحال ڈاکومنٹس اوریجنل نہیں ہے, پکڑا گیا تو کیا ہوگا. تو اس ٹینشن کا کسی نفسیاتی ڈاکٹر کے پاس علاج نہیں ہے, اس کا حل صرف یہ ہے کہ بھائی تم نے ایک ایسی چیز سے دل لگا لیا اور ایسی چیز پہ انویسٹ کر لیا جو تمہاری نہیں ہے, کسی بھی وقت یہ تم سے چھینی جا سکتی. تو یہی حال دنیا کے ساتھ ہے, یہی حال, جس کے پاس کرائے کا گھر ہے وہ اس بات کی ٹینشن کہ میرا ذاتی گھر کیوں نہیں ہے, جس کی تنخواہ کم ہے وہ یہ ٹینشن میری تنخواہ بڑھتی کیوں نہیں ہے, جس کی صحت اچھی نہیں ہے وہ یہ ٹینشن میری صحت اچھی کیوں, ہاں پاگل پاگلوں کی طرح اسی میں سارا دن کھپا دے گا وہ. اور جس کو یہ چیزیں مل گئیں اس کو یہ ٹینشن کہ یہ چیزیں مجھ سے چھن نہ جائیں, ان میں ترقی کیسے کروں میں, پیچھے کیوں رہ جاؤں میں لوگوں سے. تو میرے بھائی اس ٹینشن کا علاج دنیا میں کسی کے پاس نہیں ہے, اس کا حل یہ کہ ٹینشن کی جو بیس ہے اسی کو ختم کر دو, ٹینشن کی جو بیس ہے اس کو. بولو بھائی, جس نے جعلی ڈاکومنٹس والی گاڑی لی ہوئی ہے اس کو کہا جائے بھائی یا تو یہ گاڑی سے دل, یا تو واپس کر دے جا کے, اور اگر اتنی ہمت نہیں ہے تو پھر اس گاڑی سے دل نہ لگا, اس گاڑی کو ایک ڈبا سمجھ کے چلاؤ بس. صحیح ہے, کیا سمجھ کے چلاؤ, ڈبا ہے, مٹی ہے, کھلونا ہے, ماشاءاللہ بڑا اچھا اے سی, ہوا آ رہی ہے بہت اچھا, لیکن ہمیشہ نہیں آئے گی, بند ہو جائے گی یہ, تو تھوڑا سا گرمی کا عادی بھی, کیا خیال ہے بھائی, تھوڑا سا گرمی کی عادت بھی رہنی چاہیے اور رکشے کی عادت بھی ہونی چاہیے, کہیں یہ گاڑی مجھ سے چھن نہ جائے تو پھر تو میں بالکل روڈ پہ آ جاؤں گا, تو کبھی کبھار چنچی میں سفر بھی کرتے رہنا چاہیے. تو اس طرح کا اپنے آپ کو عادی بنائے گا تو بہت اچھی زندگی گزرے گی, جب تک گاڑی چھینے گی نہیں مزے کرے گا, چھن جائے گی تو بولے گا کون سا اپنی گاڑی تھی بھائی, کیا خیال ہے, کون سا اپنی تھی, ہمیں تو پہلے ہی پتا تھا کسی بھی وقت چھینی جا سکتی ہے. تو میرے بھائی یہی حال ہے دنیا کا. اللہ نے فرمایا آئندہ آنے والے کل کی, یعنی آخرت کی تیاری میں وقت لگاؤ زیادہ, دنیا کی زیادہ فکر مت کرو, اصل آخرت ہے, उसको सामने रख के जिंदगी गुजारो, उसको सामने रख के सोचो, वो बड़ी तवील जिंदगी है। क्योंकि दुनिया में जब तुम प्लानिंग करते हो तो उस प्लानिंग के फल आदि से ज्यादा जिंदगी प्लानिंग में लगती है, और उसका जो आउटपुट है ना वो बहुत थोड़े दिनों का होता है, और कितने थोड़े दिनों का ये भी पता नहीं होता। को पता चल जाए ना 20 साल में मकान में रहूंगा तो भी गनीमत है, ये भी नहीं पता चलता। कई लोग हमने देखे हैं इधर मकान बनाया और घर में रहना नसीब नहीं हुआ, एक थोड़ी वाकया, दर्जनों वाकया अपनी जिंदगी में देखे हमने, मकान बनाया मगर रहना नसीब नहीं हुआ, बनाता कोई और है और रहता कोई और है। तो भाई इस दिल से दुनिया की मोहब्बत निकाल के फेंक देनी चाहिए, और उलमा ने इसका एक तरीका बताया है, एक तरीका बताया है दिल से दुनिया की मोहब्बत निकालने का, एक टोटका है। रोजाना 5 मिनट फारिग करके ना, ऐसे टाइम पे जब आपका जहन बिल्कुल फ्रेश हो, 5 मिनट बैठ के आप ये सोचा करें कि बहुत जल्द एक वक्त आने वाला है मेरी लाश फट्टे पे पड़ी हुई होगी, मुझे कभी दाएं करवट कभी बाएं करवट गुसल दिया जा रहा होगा, उसके बाद मेरी नाक में रुइयां ठोसी हुई होंगी, मेरे पांव को रस्सी से बांधा हुआ होगा, फिर कफन लपेट के मेरे घर से मेरे जनाजे को, बोलो भाई गलत तो नहीं कह रहा, अगर तकलीफ हो रही है तो बहुत माजरत मेरे भाई, आप कहें किस किस्म की बातें कर रहे हो यार, ये होगा कि नहीं होगा भाई, आप बताओ फट्टे पे लेटना है कि नहीं लेट। कदीर भाई, अच्छा मैं अपना कह दूंगा, आप कहें दूसरों को, मैं भाई मैं भी फट्टे पे लेटा हुआ हूंगा। एक दिन मैंने बयान किया, भाई मैं मर जाऊं तो मेरी तस्वीरें ना खींची जाएं, मुर्दा छुपाने की चीज है दिखाने की चीज नहीं है, इस्लाम में मुर्दा छुपाने की चीज है दिखाने की चीज। मैंने बयान किया था भाई मैं मर जाऊं तो मेरी तस्वीरें ना खींची जाएं मैयत की हालत में, लोगों के फैना तोबा तोबा, मुफ्ती साहब आप क्यों मर रहे हैं, भाई मरेंगे, आज नहीं मरे तो कल मरेंगे, कल नहीं तो परसों मरेंगे, परसों नहीं तो तरसों मरेंगे, तो लाजमी होगा भाई ये काम। तो आप भी कदीर भाई रोजाना 5 मिनट बैठ के सोचा करें, आपने भी फट्टे पे लेटना है, हकीकत बता रहा हूं, आपने भी लेटना है हजरत, आपने भी बच्चे तुमने भी लेटना है, अल्लाह तुम्हें जिंदगी दे, अल्लाह करे अबीरा लेटो, थोड़ा टाइम लगे तुम्हारे लेटने में लेकिन लेटना बहरहाल है। इसके अब्बा ना पकड़ लेना, मुझे बोला अभी से क्यों लेटा रहे हो भाई, लेटना तो है मगर अभी थोड़ी, अभी तो इसकी उम्र है, तो लेटना है फट्टे पे, तो सोचना चाहिए थोड़ी देर के लिए क्या हाल होगा भाई। हम दूसरों को लिटा भी रहे हैं, उनके जनाजे भी देख रहे हैं। मैंने एक दिन एक साथी से कहा, हम यहां हमारे ईदी सेंटर यहां करीब है, तो मैंने साथी से कहा गाड़ी रोको ईदी सेंटर के बर्फखाने में चलते हैं। कई दफा मैं जब भी वहां से गुजरता हूं ना तो वो जो भी गाड़ी चला रहा होता है वो बोलता हूं यार रोको जरा ईदी सेंटर के बर्फ। उसने कहा क्या हो गया, खैरियत? मैंने कहा यार वहां जाके लाशें देखनी है, बर्फखाने ना ईदी सेंटर में लाशें रखी हुई है, ऐसे मुर्दे बिल्कुल हैंडसम स्मार्ट कड़क हिलते ही नहीं, वो लोग जो कभी चैन से बैठते ही नहीं थे अब ऐसे अकड़े हुए हैं कि हिलने का नाम ही नहीं ले रहे, वरना इंसान तो हिलता ही रहता है ना हर वक्त, चैन से कहां बैठता है। मैंने कहा यार ओला, उसने कहा मुफ्ती साहब खैरियत दिमाग खराब हो गया क्या करना है। मैंने कहा भाई देखना है, थोड़ा सा इस्तेहजार होगा कि कल मुफ्ती तारिक मसूद साहब तुमने भी, अल्लाह बर्फ की सिलों पर ना लिटाए, हमें तमीज से जल्दी से दफन की तौफीक नसीब फरमा दे लवाइकीन को, लेकिन भारत लेटना तो है ना, तो कभी कभार ईदी सेंटर जाके ओरिजिनल सच्ची मुच्ची के मुर्दों को देखा करें अपनी आंखों से, बड़ी इबरत होती है। और फिर अपने बहरिया टाउन के प्लॉटों का बोलो ना भाई सोचा करें, उससे टेंशन वक्ती तौर पे तो बढ़ेगी लेकिन ये ऐसे ही है जैसे डिप्रेशन की गोली खाओ ना, उसके कुछ साइड इफेक्ट होते हैं मगर फिर आदमी रिलैक्स भी हो जाता है ना। तो ये डिप्रेशन की ऐसी टेंशन है, ऐसी गोली है कि वक्ती तौर पर तो आपकी डिप्रेशन को बढ़ाएगी मगर हमेशा का सुकून अता कर देगी ये चीज। आप बोलोगे यार कोई बात नहीं है यार, जॉबलेस हूं तो क्या हो गया, इनसे तो फिर भी अच्छा हूं ना, ये तो लेटे हुए हैं फुटपाथ पे, मैं आराम से सो तो जाता हूं फुटपाथ पे, मैंने किसी को नहीं देखा कि जो सो ना रहा हो रात के वक्त, नरम गद्दों पे एयर कंडीशन रूम में तो बहुत से ऐसे लोग देखे हैं जिनको नींद नहीं आती पूरी पूरी रात। फुटपाथ पे जो लेटने वाले हैं जब भी किसी को जाके मैंने देखा है खराटे लेके मजे से सो रहा होगा क्योंकि उसके पास चमन की गाड़ी बोलो भाई नहीं होती, लिहाजा वो टेंशन में ही नहीं होता, उसके पास कोई है ही नहीं, उसके पास कोई है ही नहीं ना, छीनने का गम ही नहीं, क्या फुटपाथ छीनोगे उससे, उससे है भाई उससे क्या फुटपाथ छीनोगे, वो कहेगा छीन ले मैं सड़क पर जाके सो जाऊंगा, सोने के लिए तो कहीं भी आदमी जाके सो जाए, तो वो बड़ी सबसे ज्यादा मजे की जिंदगी। छोड़ो अभी ज्यादा, फिर वो बात वक्त खत्म हो रहा है। तो कभी कभार कब्रिस्तान तो जाया करें, लेकिन ईदी सेंटर के मुर्दा खाने का चक्कर भी लगा लिया करें, और कभी बेगम को भी ले जाएं। हर वक्त बातें करती रहती ना, हमारा प्लॉट क्यों नहीं है, हमारा मकान क्यों नहीं है, आपने सिर्फ 38 तोले सोना मुझे अभी तक बना के दिया है, हैं 38 तोले में होता क्या है ना, मेरे पास सिर्फ 25,000 जोड़े हैं, हैं मेरे पास सिर्फ कितने जोड़े हैं, 25,000 जोड़े हैं मेरे पास सिर्फ 10 पेटियां हैं, तो ये क्या है, ये तो बहुत, ये होता है, जज्बा होता है, वो तो खत्म तो नहीं होता ना, मर्द में भी नहीं खत्म होता जज्बा, औरत में भी खत्म नहीं होता। मेरे साथ सिर्फ 1 करोड़ रुपए अकाउंट में पड़े हुए हैं अभी तक, ये क्या, ये तो मैं 1 प्लॉट खरीदूंगा खत्म हो जाएंगे, 1 करोड़ रुपए पड़े हैं, फिर 1 प्लॉट खरीदेंगे क्या हो जाएंगे, ये तो कुछ है ही नहीं, तो 1 प्लॉट के पैसे रखे हुए मेरे पास, यही सोच सोच के क्या हो रहा है, पागल हो रहा है इंसान। तो जाए जरा मुर्दा खाने में, जाके उन मुर्दों की हालत देखा करें, फिर उनसे इंटरव्यू लें, उनसे पूछें भाई बताओ कितने पैसे हैं तुम्हारे पास। कोई मुर्दा कहेगा मेरे 2 प्लॉट हैं बहरिया टाउन में, लेकिन मैं गुजर रहा था एक ट्रक मार के चला गया। वो सारे ऐसे ही पड़े हुए होते हैं लावारिस, उनके कोई जेब से कोई शनाख्ती कार्ड नहीं निकला हुआ होता, इसलिए भाई हर वक्त शनाख्ती कार्ड जेब में रखे, क्योंकि ट्रक वाला तो स्टिकर बना के चला जाएगा आपका, आप तो स्टिकर बन जाओगे, कोई शनाख्त नहीं होगी, लेकिन शनाख्ती कार्ड से बाहर इंसान पकड़ा जाता है, सही है ना, तो लवाहिकीन को मुश्किल नहीं होगी। तो आप उनसे जाके इंटरव्यू ले, उनसे पूछें भाई क्या हुआ था, कितने प्लॉट हैं, किसी के 10 होंगे, किसी के 20 होंगे, किसी को क्या होगा, कोई गरीब भी होगा, कोई रक्शे वाला भी होगा, कोई टैक्सी वाला भी होगा, उसको अपने रक्शे पे बड़ा फखर होगा, उसको अपनी टैक्सी पे फखर होगा कि आखिरी किस्त थी वो भी अल्हम्दुलिल्लाह पूरी हो गई, अब ये टैक्सी मेरी हो गई है। तो आपको हर किस्म का तबका वहां नजर आएगा, लेकिन सारे चुपचाप लेटे हुए होंगे और इंतजार कर रहे होंगे कौन हमें यहां से आके उठाए और मिट्टी के नीचे दफन करे। तो भाई इस चीज की मुआशरे में बड़ी कमी है, जाके देखा करें, कब्रिस्तान जाया करें। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कब्रिस्तान जाया करो, इससे आखिरत की याद ताजा होती है, कब्र पे जाके बैठ जाया करें आंखें बंद करके, और काफी देर तसव्वुर किया करें कल तू भी यहां लेटा हुआ होगा। नहीं आ रही बात मेरा ख्याल है समझ में, कल तू भी यहां पर लेटा हुआ होगा। तो क्या ख्याल है, जाएंगे ईदी सेंटर है भाई, अब ईदी सेंटर वालों का फोन ना आए मेरे पास कि इतनी पब्लिक नाजाबाद से आ रही है, खैरियत तो है, लेकिन जाया करें, इस तरह की चीजें देखा करें, से आखरत की याद ताजा होती है। दुनिया धोखे वाली है ना, तो उसके धोखा समझने के लिए इसी किस्म की एक्टिविटीज करनी पड़ती हैं। तो रोजाना 5 मिनट भी आपने टाइम दे दिया कि भाई मरेगा और तुझे गुसल दिया जाएगा और फिर जनाजे की चारपाई पे उठा के ले जाया जाएगा और फिर कब्र में दफनाया जाएगा और फिर मनो टनो मिट्टी तेरे ऊपर डाली जाएगी। 3-4 दिन तक लवाहिकीन रोते रहेंगे, हाय मुन्ने के अब्बा दुनिया से चले गए, बड़े अच्छे थे, जब भी अब्बू घर में आते थे कुछ ना कुछ फ्रूट, अच्छे अब्बुओं की बात कर रहा हूं, कुछ ना कुछ फ्रूट लेकर आया करते थे, और ठीक है कभी कभार गुस्सा हो जाया करते थे, लेकिन बड़े अच्छे थे, बहुत अच्छे थे, बहुत अच्छे थे। 3-4 दिन के बाद आपकी औलाद वीलियां लगा रही होगी। मैंने देखा है एक नौजवान आया, मेरे अब्बा मर गए, हाय मैं पैसा परेशान, इतना गम, 4-4 दिन मैंने देखा एक टायर पे वो चला रहे हैं बाइक, 3-4 दिन से ज्यादा गम, बोलो भाई नहीं खत्म। तो ये होता है हिसाब किताब। ख्वातीन मियाओं से वादे करती हैं, आप मर गए मैं शादी नहीं करूंगी, शादी नहीं करूंगी, मुझे आप जैसा तो मिल ही नहीं सकता। 4 महीने 10 दिन इद्दत पूरी हुई, 4 महीने और लगा लो गरीबी के, 2-4 और लगा लो गरीबी दर गरीबी, 2 गरीबियां भी चल रही होती हैं आजकल। उसके बाद खुद वो कहेगी यार जिंदगी हमने गुजारनी है क्या, वो आप तो चले गए मुन्ने के अब्बा, मुझे तो नहीं, सही है ना, मेरी जिंदगी तो तबाह नहीं करो। मियां भी कर लेता है, औरत भी कर लेती है, तो वो सब बेवफाई है, सब मुंह मोड़ के जाने वाले हैं। कौन अपने दादा को लोग याद नहीं रखते, बाप को याद नहीं रखते, ज्यादा ज्यादा ये होगा कि थोड़ा कुआं वुआ खुदवा दिया, खत्म कहानी। तो ये है मेरे भाई दुनिया जिससे हम दिल लगाते हैं। इसलिए अल्लाह ने कहा कि तैयारी किसकी करो, बोलो भाई कब्र की तैयारी करो, जहां जाना है तुमने। अल्लाह ताला हमें समझने की अमल की तौफीक अता फरमाए।
थैंक्स फॉर वॉचिंग, डोंट फॉरगेट टू लाइक कमेंट शेयर एंड सब्सक्राइब टू मुफ्ती तारिक मसूद फेमस स्कॉलर।